نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. نیکیوں کا موسم بہار آپ کے دروازے پر دستک دینے والا ہے، اور اللہ تعالیٰ زندگی میں ہمیں ایک اور چانس دینے والا ہے بإذن اللہ، انشاء اللہ تعالیٰ، کہ ہم اپنے اعمال نامے سے گناہ مٹا سکیں اور نیکیوں کا اضافہ کر سکیں. جیسے سارا سال پھول کھلتے ہیں، لیکن جو بہار کے موسم کی رونق ہے وہ پورے سال آپ کو نظر نہیں آتی، اسی طرح رمضان وہ مہینہ ہے کہ سارا سال بھی آپ نیکیاں کرتے رہیں، لیکن جو نیکیوں کی توفیق، جو نیکیوں کے چانسز آپ کو رمضان میں ملتے ہیں، وہ سارا سال نہیں مل سکتے. سارا سال ہم دنیا کے دھندوں میں لگے رہتے ہیں، سارا سال ہم بھاگ دوڑ میں لگے رہتے ہیں، وقت نہیں ملتا، اتنے مواقع نہیں ملتے، لیکن یہ مہینہ اللہ تعالیٰ بھیج کر ہمارے لیے ہمیں خود اپنی طرف کھینچ لیتا ہے. یعنی چاہے ہم آنا نہیں بھی چاہ رہے ہوتے، سارا سال ہم بہت بزی ہیں، لیکن اللہ تعالیٰ ایسے انسینٹیوز دیتا ہے، ایسے اجر کی باتیں ہمیں بتائی جاتی ہیں کہ واقعی ہر ایک کا دل کرتا ہے کہ کیوں نہ اس موقع سے فائدہ اٹھایا جائے. ہم آج دیکھیں گے کہ رمضان میں ہم کیا کر سکتے ہیں، کیسے اپنے اجر بڑھا سکتے ہیں. ویسے تو ہمارا ایک پروگرام ہوتا ہے جس کے فلائرز آپ کو مل چکے ہوں گے، کہ جس میں آپ کو ہر روز بتایا جائے گا کہ آپ کیسے چھوٹے چھوٹے کام کر کے اپنی نیکیوں کو بڑھا سکتے ہیں. چھوٹے کام جن کو ہم بہت تھوڑی سی ایفرٹ کے ساتھ کر سکتے ہیں، اس سے ہم بڑے بڑے اجر کما سکتے ہیں. لیکن اس کے علاوہ استقبال رمضان کا مطلب ہی یہ ہے کہ ہم رمضان آنے سے پہلے کیا ایسے کام کریں یا کیسے اپنے آپ کو تیار کریں کہ جب یہ مہینہ، مبارک مہینہ آئے تو ہم نیکیوں میں دوڑ لگا سکیں. سب سے پہلی چیز جو قرآن کریم ہمیں بتاتا ہے جو رمضان میں کرنے کی ہے، اللہ تعالیٰ نے فرمایا، یا ایھا الذین آمنوا، اے ایمان والو، کتب علیکم الصیام، تمہارے اوپر روزے فرض کر دیے گئے، کما کتب علی الذین من قبلکم لعلکم تتقون، جیسے تم سے پہلے لوگوں پہ فرض کیے گئے تاکہ تم متقی بن سکو. تو یعنی رمضان میں پہلے کرنے کی کام تو روزہ رکھنا ہے. اور اگر آپ نوٹ کریں تو اسلام کے جو ارکان ہیں توحید کے علاوہ، جو عبادت، عملی عبادت آپ کرتے ہیں، نماز، روزہ، زکوٰۃ، حج، یہ تمام ایسے ارکان ہیں جن میں اللہ تعالیٰ انسان کو اپنی طرف کھینچ لیتا ہے، اس کو لینا، اپنی طرف کھینچ لیتا ہے، ایک موقع انسان کو دیتا ہے کہ انسان اللہ کی طرف آ جائے. جو دنیا کے مختلف دھندوں میں پڑا ہوا ہے اس کا بھی رخ اللہ تعالیٰ کی طرف ہو جائے. سب سے پہلے صلات کو دیکھیں، نماز کو. آپ سارا دن کتنا بزی رہتے ہوں گے، آپ کے کتنے سارے ضروری کام ہوتے ہیں، آپ ان میں پھنسے رہتے ہیں، ادھر اذان ہوئی، نماز کا ٹائم ہوا، اور آپ نے سب کام چھوڑ کے اللہ کے سامنے حاضری دینے کے لیے اپنے آپ کو کھڑا کر دیا. یہ کیا پروف کرتا ہے کہ اے اللہ، ہر کام سے زیادہ امپورٹنٹ تو ہے، ہر کام سے زیادہ اہم تیری ذات ہے، اور میں ہر چیز چھوڑ کے، چاہے میرا کتنا امپورٹنٹ کام ہے، کوئی میٹنگ ہے، میں بازار میں ہوں یا میں گھر میں ہوں یا میں سفر میں ہوں، میں کہیں پہ بھی ہوں، شادی ہے یا غمی ہے، کچھ بھی ہو، ہر موقع پہ سب سے پہلے تو ہے اور اس کے بعد باقی چیزیں ہیں. تو انسان پروو کرتا ہے اللہ تعالیٰ کو، اور اللہ تعالیٰ یہی دیکھنا چاہتا ہے کہ میں اہم ہوں یا تمہارے لیے باقی کوئی اور اہم ہے. پھر یہ ہم پانچ دفعہ دن میں پروو کرتے ہیں کہ اللہ تو سب سے آگے، تیرے سے بڑھ کے کوئی نہیں ہے، تیرے سے بڑھ کے کوئی کام نہیں ہے، کوئی چیز نہیں ہے، چاہے میں بیمار ہوں یا میں تندرست ہوں. دیکھ، جب اذان ہوئی میں نے اپنے آپ کو تیرے لیے حاضر کر دیا، میں نے لبیک کہہ دیا. دوسرا دیکھیں روزہ. روزہ بھی کیا ہے؟ اللہ تعالیٰ دیکھنا چاہتا ہے کہ کیا کھانا پینا تمہیں مجھ سے زیادہ اہم لگتا ہے، زیادہ پیارا ہے؟ تو ہم کیا پروف کرتے ہیں؟ اللہ کھانا پینا نہیں، سب سے پیارا ہمیں تو ہے، کہ جب تو نے روک دیا مت کھاؤ تو ہم رک گئے، جب تو نے کہا کھا لو تو ہم کھانا شروع کر دیتے ہیں۔ تو سب سے پہلے کس کی ذات آئی؟ تیری ذات۔ کھانا پینا بھی ہمیں اہم نہیں، حالانکہ یہ ہماری ضرورت ہے، اس کے بغیر ہم رہ نہیں سکتے، مگر ہم پروف کرتے ہیں۔ اللہ تعالیٰ یہ پروف دیکھنا چاہتا ہے، کین یو ڈو اٹ فار می، کیا تم کر سکتے ہو میرے لیے، یہ چھوڑ سکتے ہو؟ حالانکہ ہمارا تو دل کھانے میں کیسے اٹکا رہتا ہے، کہ جہاں ہم جاتے ہیں، چاہے سیر کے لیے چلے جائیں یا کسی کو گھر بلائیں، سب سے پہلی چیز جس کا ہم اہتمام کرتے ہیں وہ کھانا پینا ہوتا ہے۔ بلکہ صبح اٹھتے ہی سب سے پہلے دھیان کھانے میں ہی ہوتا ہے، سارے دن کا اسکیڈول ہوتا ہے، بعض لوگوں کا پورے ہفتے کا ہوتا ہے، کیا پکانا ہے، کیا کرنا ہے، اس ویکینڈ پہ کیا کھانا ہے۔ تو اللہ تعالیٰ دیکھنا چاہتا ہے کہ کھانا پیارا ہے کہ میں پیارا ہوں۔ پھر آپ دیکھیں روزے کے بعد زکوٰۃ، زکوٰۃ میں بھی آپ کیا پروف کرتے ہیں؟ اللہ مال کی محبت نہیں، میرے دل میں تیری محبت ہے، مال پیچھے تو آگے، تو نے کہا دو تو میں اپنی محنت کی کمائی تیرے راستے میں دے رہا ہوں۔ اسی طرح حج دیکھ لیں، حج کا رکن کیا ہے؟ کہ آپ سب چیزیں چھوڑ کے اپنا گھر، اپنا وطن، اپنے بچے، اپنی مصروفیات، اپنی جابز، ہر چیز چھوڑ کے اللہ کے راستے میں نکل جاتے ہیں۔ اور اس میں بھی آپ کیا پروف کرتے ہیں؟ یا اللہ ہر چیز پیچھے ہے اور تو آگے ہے، مجھے کوئی چیز ایسی پیاری نہیں کہ جو مجھے اتنی آکوپائی کر لے کہ میں پیچھے رہ جاؤں، نہیں، میں تیرے لیے سب چھوڑ کے آ سکتی ہوں۔ کتنی مشقت ہوتی ہے حج میں، اللہ ساری مشقت اٹھانے کو تیار ہوں۔ تو اگر آپ ہر رکن کو دیکھیں، اللہ تعالیٰ آپ سے یہ چاہ رہا ہے کہ آپ بتائیں کہ یا اللہ سب سے تعلق توڑ کے میں اپنا رخ تیری طرف کرتی ہوں، اللہ تجھ سے تعلق جوڑتی ہوں۔ تو اللہ تعالیٰ آپ کو ٹیسٹ کرتا ہے ان ساری عبادات میں کہ کون پہلے آتا ہے اور کون بعد میں، میں تمہاری زندگی میں کتنا اہم ہوں، میں پہلے ہوں یا باقی چیزیں پہلے ہیں، چاہے وہ کھانا پینا ہے، چاہے وہ مال ہے، چاہے وہ گھر ہے، چاہے وہ بچے ہیں، چاہے وہ رشتہ دار ہیں، چاہے تمہاری ضروری میٹنگز ہیں، چاہے تمہاری خوشی غمی ہے، کون پہلے ہے؟ اسی وجہ سے یہ ارکان جو ادا کرے، ایک بدو نے آ کے کہا تھا نا کہ میں بس یہ کر سکتا ہوں، اس سے آگے نہیں کر سکتا، تو آپ نے فرمایا اگر یہ ان کو پورا کر لیتا ہے، ان ارکان اسلام کو، تو جنت میں داخل ہوگا، اس لیے کہ ان کو پورا وہی کر سکتا ہے جس نے اللہ تعالیٰ کو ٹاپ پہ رکھا اور ہر ایک چیز اس کے لیے نیچے ہے۔ پھر آپ دیکھیں، آپ روزہ رکھتے ہیں، تو اب اس کا مقصد کیا ہے؟ کیوں ہمیں روزہ رکھایا گیا؟ کیا وجہ ہے؟ اللہ تعالیٰ کے ہاں تو کوئی کھانے پینے اور ان چیزوں کی کمی نہیں تھی کہ اگر ہم کھا لیتے تو کوئی کمی ہو جاتی اللہ کے خزانوں میں، نعوذ باللہ، ایسا تو نہیں تھا۔ پھر کیوں ہمیں روزہ رکھوایا گیا؟ آپ کیا سوچتے ہیں؟ ٹریننگ، ہم نے سنڈے اسکول کے بچوں کی طرح یہ نہیں کہنا کہ تاکہ غریبوں کی بھوک کا ہمیں احساس ہو جائے، ہے نا، وہ ان کے لیول کے لیے وہ ٹھیک ہے، نا، کیونکہ وہ اس لیول پہ ہیں۔ ہاں، یہ ایک ایڈوانٹیج ہے کہ ہاں ہمیں اس کی محسوس ہوتی ہے کہ دوسرے کو کیسے بھوک لگتی ہوگی، کیا پیاس لگتی ہوگی، مگر اس کا مقصد یہ نہیں ہے۔ اللہ تعالیٰ نے اس خاطر روزے کو فرض نہیں فرمایا، بلکہ روزے کو فرض کس لیے فرمایا؟ تاکہ تم متقی بن جاؤ۔ تقوی کیا چیز ہے جو اللہ تعالیٰ چاہتا ہے کہ ہم بن جائیں؟ ویسے کون سی ایسی چیز ہے؟ وہ اتنی اہم چیز ہے کیا جو ہم میں ہونی چاہیے کہ اس کی وجہ سے ہمیں بھوکے پیاسے رکھایا گیا؟ کیونکہ بار بار قرآن کہتا ہے یا ایھا الذین آمنوا اتقوا اللہ، اے ایمان والو اللہ کا تقوی اختیار کرو، اے ایمان والو تمہارے اندر تقوی ہونا چاہیے۔ قرآن کہتا ہے کہ جو جنت بھی ہے، اعدت للمتقین، یہ بھی تقوی والوں کے لیے اللہ تعالیٰ نے تیار کی ہوئی ہے۔ تو کیا چیز ہے تقوی؟ تقوی ہے کہ انسان کے دل میں یہ احساس پیدا ہو جائے، یہ فکر پیدا ہو جائے، یہ کھٹک پیدا ہو جائے کہ میں اللہ کی بندی ہوں نا، اللہ مجھے دیکھ رہا ہے، اس نے میرا حساب کرنا ہے، اگر میں نے کچھ غلط کیا تو اس کی سزا ملے گی، اگر میں نے صحیح کیا تو اس کی جزا ملے گی، انعام ملے گا۔ یہ تقویٰ ہے، بالکل ایسے ہی جیسے کہ آپ کہیں جا رہے ہیں، ایک دم آپ نے سائن بورڈ دیکھا، اس پہ لکھا تھا کیمرے کی آنکھ آپ کو دیکھ رہی ہے، تو آپ ایک دم الرٹ ہو جاتے ہیں، اچھا اس کا مطلب یہاں پہ کیمرے لگے ہوئے، और जो ही आपको ये एहसास होता है ना कि कैमरे लगे हुए, आपकी नकलो हरकत कितनी मोहतात हो जाती है, आप कहते हैं कोई गलती ना हो जाए, कैमरे यहाँ पे पता है वो पीछे बैठे देख रहे हैं, बच्चों को भी कहते हैं ज़रा सीधे रहो, कैमरे लगे हैं यहाँ पे। ये है इंसान की आँख जब देखे तो इंसान इतना मोहतात हो जाए। और रब कहता है इन्नल्लाह बिमा तामलूना बसीर, जो भी तुम अमल करते हो मैं देख रहा हूँ वो। अल्लाह ताला भी फरमाता है कि तुम्हारे ऊपर भी कैमरे लगे हुए हैं, कुरान ने कहा है तुम्हारे ऊपर भी कैमरे लगे हुए हैं, हर वक्त जो तुम्हें वॉच कर रहे हैं, हर वक्त तुम्हें देख रहे हैं। अल्लाह ताला चाहता है उन कैमरों का एहसास तुम्हें हो जाए कि अल्लाह देख रहा है, मैं ज़रा संभल के चलूँ, मोहताज ज़िंदगी गुजारूँ, क्योंकि अल्लाह ताला देख रहा है मुझे, वो जानता है कि मैं क्या कर रही हूँ। ये चीज़ है जो कि रोज़ा पैदा करता है, क्योंकि रोज़े में इंसान को हर वक्त ये एहसास रहता है कि अल्लाह देख रहा है। जब भी तो वो कुछ खाता नहीं है, पीता नहीं है, कि उसको ये एहसास रहता है अल्लाह देख रहा है। और इसी एहसास को अल्लाह ताला चाहते हैं कि इंसान के अंदर और स्ट्रॉन्ग हो, और स्ट्रॉन्ग हो। और रोज़ा इसकी ट्रेनिंग है, समझ लें कि तकवा एक मसल है, और इस मसल को बिल्ड करने के लिए अल्लाह ताला ने रोज़े को रखा। ये मसल ज़रूरी है ताकि इंसान ज़िंदगी में अल्लाह ताला को राज़ी करके चले, गुनाहों से बच के चले। तो तकवा क्या है? इस ज़िंदगी में गुनाहों से बचना और अगली ज़िंदगी में आग से बचना। आप देखते हैं ना तकवा के नीचे लिखा होता है बचना या डरना, तो क्या किस चीज़ का से बचना? गुनाहों से बचना, ये है तकवा। किस चीज़ से बचना? अल्लाह ने जो आग तैयार कर रखी है आखिरत में, उससे बचना, ये है तकवा। तो जब हम तकवा की तरफ आते हैं तो फिर हमें ये एहसास होता है कि अल्लाह ताला जो हर वक्त मेरी हर नकलो हरकत पे नज़र रखे हुए है, वो वहाँ पे रिकॉर्ड कर रहे हैं इसके फरिश्ते, ये रिकॉर्ड क़यामत के दिन मेरे सामने लाया जाएगा और इसका मुझे जवाब देना होगा। ये चीज़ इंसान को मोहतात कर लेती है। और फिर हमें ये जब पता चलता है कि अल्लाह ताला के फरिश्ते नोट कर रहे हैं हर वक्त 24/7, और अगर मैं छुप के भी कहीं खाऊंगी कोई भी नहीं मुझे देख रहा, मगर अल्लाह के फरिश्ते नोट कर रहे हैं, तो फिर इंसान मोहतात ज़िंदगी गुजारता है। तो तकवा का बेसिकली अगर हम सिंपल फॉर्म में देखें तो ये माना आप कह सकते हैं बिल्कुल सिंपल, उसमें अगर बहुत लंबी चौड़ी डेफिनेशंस ना भी लिखें आप, बस ये लिख लें, ये नोट कर लें, रब की नाराज़गी से बचना, ये है तकवा। अल्लाह ताला चाहता है कि तुम उसकी नाराज़गी से बच जाओ और उसके मुंह मोड़ने से बच जाओ, क्योंकि अल्लाह ताला ने जहाँ पे क़यामत के दिन और बहुत सारी सज़ाओं के बारे में बताया ना हमें, वहाँ पे खोलते हुए पानी है, वहाँ पे ज़कूम है, वहाँ पे ये खाना है, वहाँ यहाँ पे वो खाना है, क़यामत के दिन जहन्मियों के लिए ऐसे आग है, वहाँ पे एक बहुत बदतरीन सज़ा का भी ज़िक्र है। अल्लाह ताला फरमाते हैं इन्नहुम यौमा इज़्ज़िन लमहजूबून, वो अपने रब से उस दिन हिजाब में होंगे। यानी ये एक बहुत बुरी सज़ा है कि रब किसी से हिजाब कर ले, रब किसी से मुलाकात ना करे, उसको अपना दीदार ना कराए। ये बहुत बड़ी हसरत होगी उस दिन मुजरिमों के दिल में कि रब ने हमसे हिजाब कर लिया, रब हमें अपना दीदार नहीं कराता। तो ये एक सज़ा है, और ये एक ऐसी सज़ा है कि दुनिया में भी अल्लाह ताला उसको अपने से दूर कर देता है, उसको भटकने देता है। फिर वो इस महीने को भी पाता है लेकिन गुनाहों में पड़ा रहता है, गफलतों में पड़ा रहता है। इसका मतलब अल्लाह ने इसको छोड़ दिया। देखें ये क्यों होता है, जब इंसान गुनाह इतने करता है ना और तौबा नहीं करता, अल्लाह से दूरी बढ़ती जाती है फिर। तो ये एक सज़ा है कि किसी को अल्लाह ताला दुनिया में दूर कर दे और आखरत में अपनी दीदार से महरूम कर दे। और दुनिया में कैसे पता चलेगा कि अल्लाह ताला ने किसी को दूर किया हुआ? जब नेकी करने में सुस्ती आने लगे, जब कहें हाय रमज़ान आ गया, जैसे कोई मुसीबत आ गई हो, जब कुरान खुले ही नहीं, महीनों गुजर जाएं और कुरान नहीं खुल रहा, अल्लाह ताला इससे महफूज रखे हर एक को। और जब नेकी के मौके आपके सामने आए لیکن آپ نیکی کر نہ پائیں، سمجھ لیں اللہ نے دور کر دیا. جب قرآن کی طرف آپ کو بلایا جائے بہت سارے چانسز ملے قرآن کی طرف آنے کے، لیکن اللہ نے اپنے کلام سے محروم کر دیا، تو سمجھ لو کہ یہ ایک سزا ہے اللہ کی طرف سے. یہ وہ سزا ہے جو کہ آپ سوچتے ہیں کہ بیماری سزا ہے کوئی، نہیں ضروری نہیں ہے کوئی سزا ہو. آپ سوچتے ہوں گے کہ شاید کسی کی جاب چلی گئی تو کوئی سزا ہے، نہیں یہ ضروری نہیں، ہو بھی سکتا ہے اور نہیں بھی ہو سکتا. لیکن جس کو نیکی سے محرومی ہو جائے لازمی سمجھ لو کہ یہ اللہ کی طرف سے سزا ہے. تو یہ مہینہ آتا ہے کہ ہم پلٹ آئیں، ہم اپنے آپ کو واپس لے آئیں. جو دوری ہو گئی تھی نا اب قربت ہو جائے، تعلق واپس ریفریش ہو جائے، ریوائیو ہو جائے. اور سبحان اللہ میرا رب وہ ہے جو اتنا کریم ہے کہ اس کا در ہر وقت کھلا ہوا ہے. ایک ورڈ ہے جو رب کے ہاں نہیں ہے اور وہ کیا ہے؟ لیٹ. اس کے ہاں کوئی لیٹ نہیں ہے، چاہے کمر جھک جائے، چاہے آنکھوں پہ چشمے لگ جائیں، چاہے انسان بڑھاپے کی دہلیز پہ قدم رکھ چکے، لیٹ نہیں ہے وہ. پھر بھی آ جاؤ، جب تک سانس چل رہی آپ لیٹ نہیں ہیں. ہاں سانس بند ہو گئی پھر لیٹ ہو گئے. تو جب تک زندگی ہے نا کوئی لیٹ نہیں ہے. کوئی نہ یہ سوچے کہ اب تو اتنا ٹائم گزر گیا، ابھی بھی چانس ہے. اللہ تعالیٰ ہمیں یہ رمضان دکھا رہا ہے کہ آ جاؤ میری طرف، پلٹ آؤ میری طرف. میں نے شیطانوں کو بھی بند کر دیا ہے تاکہ کوئی تمہیں ڈسٹرب نہ کرے، کوئی تمہیں نہ بہکائے. اب صرف ایک دشمن ہے جو اندر بیٹھا ہوا ہے اور وہ ہے نفس. وہ ہمارا اپنا اندر ہے، نفس امارہ، جو برائی کی طرف کا حکم دیتا ہے، جو نیکی کی طرف نہیں آنے دیتا. اس کو صرف تم نے کنٹرول کرنا ہے، باقی اللہ نے شیاطین کو بند کر دیا. اب تمہارے لیے میری طرف آنا بڑا آسان ہو گیا، آ جاؤ میرے دروازے کھلے میں. وہ چانس دیتا ہے، لیکن اگر کوئی محروم رہ جائے پھر بھی تو یہ بہت بڑی بدبختی ہے اس کے لیے، بہت بڑی بدقسمتی ہے اس کے لیے. بدقسمت وہ نہیں ہے کہ جس کو روٹی نہ ملے، جس کے پاس جاب نہیں، یرحمک اللہ. بدقسمت وہ ہے جو اللہ سے دور ہو جاتا ہے، جو اس مہینے میں بھی اللہ تعالیٰ کی طرف قدم نہیں بڑھاتا. وہ رب جو کہتا ہے میری طرف ایک قدم بڑھاؤ تو میں 10 قدم تمہاری طرف آتا ہوں، تو وہ اس رب کو چھوڑ دے اور پھر بھی اس اپرچونیٹی کو اویل نہ کرے، اس چانس کو گنوا دے، یہ تو بڑی محرومی ہے. تو تقویٰ جو اللہ تعالیٰ ہم میں دیکھنا چاہتا ہے کہ ہم اللہ کی ناراضگی سے خود کو بچا لیں. آ جاؤ اب روزہ رکھ لو گے نا، متقی بن جاؤ گے. اور جب تم متقی بن جاؤ گے تو دیکھو میں نے تمہارے لیے کتنی اچھی جنت تیار کر رکھی ہے. تو آ جاؤ اپنے رب کی طرف. تو سب سے پہلا کرنے کا کام روزہ ہے، تاکہ ہم کیا کر لیں؟ تقویٰ اختیار کر لیں، متقی بن جائیں. تو اپنا ایم کیا رکھیں کہ میں نے متقی بننا ہے. مجھے ہر وقت جیسے یہ ڈر رہتا ہے کہ اگر میں نے کھا لیا میرا روزہ ٹوٹ جائے گا، اسی طرح مجھے یہ بھی احساس رہنا چاہیے اگر میں نے گناہ کر لیا تو میرا رب ناراض ہو جائے گا، میں نے ناراضگی نہیں لینی اس کی. ٹھیک ہے. دوسرا کرنے کا کام القرآن. شہر رمضان شہر القرآن ہے، کیونکہ اللہ تعالیٰ نے قرآن کریم میں رمضان کا جو انٹروڈکشن کرایا ہے ہمیں سورہ بقرہ میں، ایک ہی جگہ ذکر آتا ہے. وہ رمضان کا انٹروڈکشن روزے کے ساتھ نہیں کرایا کہ رمضان وہ مہینہ ہے جس میں تمہارے پر روزے فرض کیے، بلکہ فرمایا شہر رمضان الذی انزل فیہ القرآن. شہر رمضان وہ ہے جس میں اللہ نے تمہارے پر قرآن نازل کیا. قرآن کے ساتھ اس کا تعارف کرایا کہ یہ وہ مہینہ ہے جس میں اللہ تعالیٰ نے اپنا کلام تمہارے پر نازل فرمایا. تو کیا یہ اتنی بڑی بات تھی؟ ہاں یہ اتنی بڑی بات ہے، اس لیے کہ اللہ تعالیٰ فرماتے ہیں الرحمن علم القرآن. رحمان کون ہے؟ جس نے قرآن تمہیں سکھایا. اور بعد میں فرمایا خلق الانسان. حالانکہ اگر آپ نوٹ کریں تو کیا پہلے یہ نہیں آنا چاہیے کہ خلق الانسان اور پھر علم القرآن؟ انسان کو پیدا کیا اور پھر اس کو قرآن سکھایا، ہونا تو ایسے چاہیے تھا. لیکن آیا کیسے؟ الرحمن علم القرآن. کیوں؟ اس لیے کہ انسان تو انسان ہے ہی تب، اور تیری ویلیو رب کی نظر میں تبھی ہے جب تو قرآن کے ساتھ جڑتا ہے. یہ اتنی بڑی رب کی مہربانی ہے کہ رب نے فرمایا الرحمن, اور اس کے بعد یہ نہیں فرمایا کہ دیکھو میری رحمت کا نمونہ کہ میں نے تمہیں انسان بنایا, یا میں نے تمہیں کھانے کو دیا, پینے کو دیا, لباس دیا, یہ دیا, صحت دی, میں نے تمہیں کوئی چیز کو مینشن نہیں کیا. سب سے بڑی رحمت اس کا مطلب رب کی کیا ہے؟ القرآن, جو رب کا کلام ہے. دیکھیں اس, یہ جو ہمارا وجود ہے نا, یہ جو انسان ہے, اس کے اندر دو چیزیں ہیں. ایک تو یہ اس کا فزیکل وجود ہے, اور دوسرے اس کے اندر ایک روح ہے, وہ بھی کمپوننٹ ہے ہمارا. ہم دو چیزوں سے بنے ہیں, جسم اور روح. یہ پتہ ہے نا آپ کو, روح کو ہم دیکھ نہیں سکتے, اس لیے ہم زیادہ اس کے پر توجہ نہیں کرتے, اس کا ہمیں زیادہ پتہ نہیں ہے. حالانکہ روح وہ چیز ہے کہ جو اصل انسان ہے, جو زندہ رہتی ہے بعد میں بھی, وہ روح ہے. جسم تو ختم ہو جاتا ہے. آپ دیکھیں گے دنیا میں اس وقت جتنی باتیں ہوتی ہیں, جتنی ڈسکشنز ہیں, جتنی ایڈورٹیزمنٹ ہے میڈیا پہ, جتنی بات چیت ہے نا, وہ سب جسم کے تقاضوں کے گرد گھومتی ہے. جسم کی ڈیمانڈ یہ ہے, آپ یہ گدا خرید لیں بڑا آرام دہ, آپ یہ کھا لیں یہ چیز بڑی مزیدار, آپ یہ میڈیسن لے لیں یہ ایسی. ہر طرف جو آپ ایڈ دیکھ رہے ہیں, جو سائن بورڈ دیکھ رہے ہیں, جو ڈسکشن ہو رہی ہے, کہیں کھانے کی, کہیں پینے کی, کہیں سیر کی, کہیں اور لگژریز کی, وہ سب کس کے گرد ہے؟ جسم کے آرام پہنچانے کو. 99% آپ جو ایڈورٹیزمنٹ دیکھیں گے کس کی ہو رہی ہے, باہر دیکھیں کس کی ہو رہی ہے, اس جسم کی, کہ اس جسم کو کیسے ہم آرام پہنچائیں, اس جسم کو ہم کیسے زیادہ سے زیادہ لگژریز دیں. اور ہم بھول جاتے ہیں کہ ہمارے اندر صرف ہم صرف یہ جسم سے تھوڑی بنے ہوئے. ایک چیز جو ہمارے اندر ہے وہ تو آپ بھول ہی گئے, جو اگر نکل گئی تو یہ جسم تو کچھ بھی نہیں ہے. یہ نہیں آپ نے کبھی سوچا کہ یہ جسم ہوتا ہے, ہم دیکھ رہے ہیں, سن رہے ہیں, چل پھر رہے ہیں, وہ اس لیے کہ ایک چیز اندر ہے جس کا نام روح ہے. اب وہی انسان ہوتا ہے, ڈیڈ باڈی آپ کے سامنے پڑی ہے, کیا اس کے کان نہیں ہیں, کیا آنکھیں نہیں ہیں, کیا ہاتھ پیر نہیں ہیں, سب کچھ ہے, لیکن نہ سن سکتا ہے, نہ دیکھ سکتا ہے, نہ بول سکتا ہے, نہ چل پھر سکتا ہے. کیوں؟ روح نہیں ہے. ٹھیک ہے, تو روح اتنی اہم چیز ہے, مگر اس کی ضرورت, اس کی غذا, اس کی نیڈز کیا ہیں کسی کو پتہ ہی نہیں, کوئی جانتا ہی نہیں ہے, کوئی اس کے اوپر بات ہی نہیں کرتا کہ میری روح بھی تو ہے. اچھا اب ہو سکتا ہے کہ کوئی اس سے کہے کہ نہیں روح تو کوئی چیز نہیں یا کچھ ہے. تو دیکھیں اس کی ایک دلیل ہے, آپ کبھی دیکھتے ہیں کہ آپ اپنے جسم کو بہترین لباس پہنا دیں, بہترین لگژریس کمرے اور فرنیچر لے دیں, اور اے سی بھی آپ نے چلایا ہوا ہے, اور نرم اور مزیدار میٹرس پہ آپ لیٹے ہیں, لیکن آپ کا اندر دکھی ہے. ہاں دکھی ہے, تو وہ کیا چیز ہے جو دکھ رہی ہے؟ جسم کو تو آپ نے سب آسائش دی ہوئی ہے, کیا چیز ہے جو دکھ رہی ہے اندر؟ آپ کہتے ہیں سب کچھ ہے, لیکن دل پھر بھی خوش نہیں. وہ کیا چیز ہے جس کو ہم دل کہتے ہیں؟ وہ روح ہے, وہی تو روح ہے. پھر آپ کسی کو دیکھتے ہیں جھونپڑی میں رہ رہا ہے, کوئی لگژریز نہیں ہے, لیکن وہ کہتا ہے میرا دل بڑا خوش ہے, بڑا مطمئن ہے, میں بڑے سکون میں ہوں. کیا چیز ہے جو سکون میں ہوتی ہے؟ وہ روح ہی تو ہے جس کو ہم پہچانتے نہیں ہیں. تو یاد رکھیں, اس طرف میں آپ کی توجہ کرانا چاہتی ہوں کہ آپ کو جو سارا وقت پوری زندگی آپ بھاگ دوڑ کر رہے ہیں, جس کی سیوا کر رہے ہیں نا, وہ یہ جسم ہے جس کے لیے آپ اپنے آپ کو تھکا تھکا کے مار رہے ہیں کہ اس کو یہ لے دوں, اس کو یہ لے دوں, اس کو یہ کھانے کھلا دوں, اس کو یہ آرام پہنچا دوں, اور یہ نہیں سوچتے کہ ایک چیز ہمارے اندر روح بھی تو ہے جس کا میں سوچوں کہ اس کو کیسے میں ہیلدی کروں, اس کی بھی کوئی آرام پہنچانے کی چیز ہونی چاہیے نا. وہ کس سے آرام پاتی ہے؟ اس کو کس سے مزہ آتا ہے؟ اس کو کس سے سکون آتا ہے؟ یاد رکھیں, آپ دیکھتے ہیں ایک بندہ پیاسا ہے, وہ کہتا ہے پانی پانی, آپ کہتے ہیں سونا لے لو, چاندی لے لو, ڈالرز کے ڈھیر اس کے آگے لگا دو, وہ کہتا ہے میں نے اس کو کیا کرنا ہے, مجھے تو پانی چاہیے, اس کو پانی کی ضرورت ہے. اور آپ اس کو سونے چاندی دے رہے ہیں. یہی حال روح کا ہے. وہ کہہ رہی ہے کہ مجھے سکون چاہیے، مجھے غذا چاہیے، میں بھوکی ہوں، میں پیاسی ہوں، اور آپ اس کے سامنے اچھے بڑے بڑے گھر، نئے ماڈل کی گاڑیاں، برانڈ نیمز رکھ رہے ہیں، وہ کیسے خوش ہوگی؟ اس کو تو یہ نہیں چاہیے، اس کو تو کچھ اور چاہیے. تو پھر اس کو کیا چاہیے؟ ایک تو ہم پہلے یہ تسلیم کریں کہ ہمارے اندر ایک روح ہے. دوسری بات یہ آپ مانیں کہ یہ روح جو ہے اس کو کسی چیز کی ضرورت ہے، جو یہ بہلتی نہیں ہے ان چیزوں سے، ان گاڑیوں سے، گھروں سے، ان مزوں سے بہلتی نہیں ہے، اس کو سکون نہیں آ رہا. ورنہ ہر امیر آدمی سب سے زیادہ پرسکون ہوتا. اب کیا کریں اس روح کے لیے؟ پھر ہم کیا کیا جائے؟ تو سب سے پہلے ایک بات اگر آپ سمجھ لیں گے، آپ کو پھر سمجھ آ جائے گی کہ اس کو خوش کیسے کرنا ہے. سب سے پہلے یہ بات سمجھ لیں، اللہ تعالیٰ نے قرآن کریم میں سورہ حجر میں فرمایا، وَنَفَخْتُ فِيهِ مِن رُوحِي، جب انسان کو بنایا تو اللہ تعالیٰ نے فرمایا میں نے اپنی روح میں سے اس میں پھونکا. اس کا مطلب کہ روح کہاں کی چیز ہے؟ الروح من امری ربی، وہ رب کے پاس کی چیز ہے، وہ زمین کی چیز نہیں ہے. جب انسان کا جسم بنانے کی بات آئی نا تو اللہ تعالیٰ نے فرمایا وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِن صَلْصَالٍ، اللہ تعالیٰ نے انسان کو کھنکتی مٹی سے بنایا. تو جسم کس سے بنا؟ اس مٹی سے. اور روح کہاں سے آئی؟ وہ اللہ کے پاس سے آئی، اللہ تعالیٰ نے اپنی طرف سے پھونکی. اس کا مطلب روح زمین کی چیز نہیں ہے. جبھی تو جب انسان مرتا ہے تو روح کیا کرتی ہے؟ پرواز کر جاتی ہے، اوپر چلی جاتی ہے واپس. تو یہ ابھی اللہ نے اس گھر کے اندر اس جسم میں ڈال کے اور زمین میں بھیجی ہے. یہ یہاں کی چیز نہیں ہے، اس جسم کے اندر یہ رہتی ہے، یہ اس کا گھر ہے اس دنیا میں رہنے کے لیے. اور پھر ایک وقت آئے گا کہ یہ واپس اپنے رب کی طرف لوٹ جائے گی اور جسم آپ کا ایسے ہی پڑا ہوگا. ٹھیک ہے نا؟ یہ بات سمجھ آ گئی یہاں تک؟ اب کیا کریں اس کی غذا کے لیے؟ اب اس کا کھانا کہاں سے آئے گا؟ دیکھیں جسم مٹی کا ہے تو یہ مٹی کی طرف اٹریکٹ ہوتا ہے، اس کو ساری یہی، اسی لیے کھانا آپ کو اچھا لگتا ہے، پینا اچھا لگتا ہے، گھر اچھا لگتا ہے، کیونکہ اس کو ساری یہ یہاں کی چیز ہے نا، اس کو یہاں کی چیزیں ہی اٹریکٹ کرتی ہیں، زمین کی. لیکن روح جو وہاں سے آئی ہے، اس کی غذا بھی یقیناً وہاں سے ہی ملے گی، تو پھر اس کو چین آئے گا. اس کو خوشی تب ملے گی جب اس کو وہاں سے آپ جوڑیں گے، تب اس کو مزہ آئے گا. اس کی ایک مثال سے آپ سمجھیں، مثلا آپ کسی ایسی جگہ پہ گئے ہیں، کوئی پردیس میں، آج تو کوئی پردیس جگہ رہ ہی نہیں گئی نا، ہمارے پاس فون ہے، چلیں آپ کے پاس فون بھی نہیں ہے، ٹھیک ہے، پہلے کی بات سوچ لیں جب آپ اس ملک میں آئے تھے. یا مجھے یاد ہے کہ ہم مڈل ایسٹ میں رہتے تھے، چھوٹے چھوٹے تھے، تو کوئی بھی پاکستانی نظر نہیں آتا تھا، سب عربی تھے وہاں پہ. تو کیا ہوتا تھا کہ اگر دور کوئی شلوار قمیض والی نظر آ جاتی تو ایسے لگتا تھا کہ ہائے پتہ نہیں کیا مل گیا، بس دوڑے ہوئے اس کے پاس چلے جاتے اور اسے ایسے ملتے جیسے اپنی بہن مل گئی ہے. کیوں؟ اس لیے کہ ہم پردیسی ہیں. آپ کو آج کہیں چلے جائیں، نارتھ پول میں چلے جائیں، وہاں پہ کوئی اور ہی رہنے والے ہوں، اور آپ ایک دن دیکھ لیں کسی کو اردو بولتے ہوئے، کیسے گلے سے لگائیں گی، ہائے میرے ملک کی، ہائے میری جگہ کی، شلوار قمیض میں دیکھ لیں گے کتنا اچھا لگے گا. اب تو ہمیں قدر اس لیے نہیں کہ ہم بہت ساروں کو دیکھتے رہتے تو قدر ختم ہو گئی، ورنہ جنہوں نے کبھی ایکسپیرینس کیا ہو وہ بڑی اچھی طرح جانتے ہیں کہ پھر کتنا مزہ آتا ہے کہ ہائے شکر ہے کوئی ملا. ابھی بھی کچھ اسٹیٹس ایسی ہیں جہاں پہ ہمارے اتنے لوگ نہیں ہیں، تو جب لوگ وہاں پہ جاتے ہیں تو کہتے ہیں کہ اتنا خوشی ہوئی دیکھ کے کہ کسی کو اردو بولتے ہوئے دیکھ کے خوشی ہو گئی، ہماری تو زبان ٹیڑھی ہو گئی تھی. تو کیوں؟ کیونکہ وہ ہمارے ملک سے ہے، ہماری جگہ سے، ہمارے وطن سے ہے، ایک بولی بولتی ہے، ایک جیسے کپڑے، ایک جیسا کلچر. تو روح کو بھی تو سوچیں، وہ بھی پردیس میں آئی ہوئی ہے، وہ یہاں سے تھوڑی ہے، وہ تو آسمانوں کی چیز ہے. اب وہ یہاں پہ آ کے ان چیزوں سے نہیں مانوس ہوگی، جب آپ وہاں کی چیز اس کو دیں گے نا تو وہ فوراً اس کو امبریس کرے گی. اور وہاں کی چیز کیا ہے؟ قرآن. قرآن ہے جو آسمان سے اترا ہے، باقی کوئی چیز بھی نہیں آسمان سے اتری. تو جب آپ اس کو قرآن دیتے ہیں نا تو تب وہ خوش ہو جاتی ہے، کیونکہ اس کے ملک کی چیز ہے، اس کے دیس کی چیز ہے، ورنہ تو پردیسی ہے یہاں پہ. اور آپ اس کو بہلانا چاہ رہے ہیں کھانوں سے، پینے سے، کہتے ہیں خوش کیوں نہیں ہو رہی، ہر چیز تو ہے، وہ خوش اس لیے نہیں ہو رہی. بھائی آپ اس کو چیز ہی نہیں صحیح دے رہے جو اس کے ملک کی ہو. تو جب آپ اس کو اس کی غذا دیں گے، اس کے ملک کی چیز دیں گے، اس کو قرآن کے ساتھ جوڑیں گے تو یہ خوش ہو جائے گی، کیونکہ اس کا تعلق اللہ سے ہے، اللہ تعالیٰ نے اس کو پھونکا ہے۔ تو جب اللہ سے یہ جڑ جاتی ہے قرآن کے ذریعے، اللہ تعالیٰ سے اس کا کنیکشن ہو جاتا ہے، تو یہ روح خوش ہو جاتی ہے، یہ روح پرسکون ہو جاتی ہے۔ اللہ تعالیٰ فرماتے ہیں الا بذکر اللہ تطمئن القلوب، سن لو اللہ کا جو ذکر ہے نا وہ دلوں کو سکون دیتا ہے۔ کیوں یہ کہا گیا کہ اللہ کا ذکر دلوں کو سکون دیتا ہے؟ وہ دل کیا ہے؟ وہ یہی روح ہی تو ہے، یہ سکون پا جائے گی، تم دیکھنا تمہیں اطمینان مل جائے گا جس وقت تم اللہ کے ذکر کی طرف آؤ گے، اور اللہ کا ذکر ہے یہ قرآن، اس کی طرف آ جاؤ تم دیکھو گے کہ جو ساری بے چینیاں ہیں وہ ختم ہو جائیں گی، جو سارے تمہیں جو بے سکونیاں ہیں وہ ختم ہو جائیں گی۔ ہم کہتے ہیں سکون کیوں نہیں آ رہا، وحشتیں کیوں ہیں، یہ کیوں ہیں؟ کیونکہ دل ویران ہو چکا ہے، یہ روح بیمار ہو چکی ہے، اس روح کو آپ نے اللہ سے نہیں ملایا۔ تو اس مہینے میں سب سے زیادہ جو کرنے کا کام ہے وہ روح کو زندہ کرنا، روح کو تندرستی دینا، اور وہ کیسے؟ اس قرآن کے ذریعے۔ اور آپ صلی اللہ علیہ وسلم کا طریقہ اگر آپ دیکھیں اس مہینے میں کیا ہوتا تھا کہ آپ صلی اللہ علیہ وسلم کے پاس ہر رات جبرائیل امین آتے تھے اور ہر رات قرآن کا دور کرتے تھے، اور جب آپ صلی اللہ علیہ وسلم کا دنیا میں آخری سال تھا تو دو بار قرآن کا دور کیا جبرائیل علیہ السلام کے ساتھ۔ دور کرنے کا مطلب کیا ہے؟ جتنا قرآن نازل ہو چکا ہوتا تھا آپ صلی اللہ علیہ وسلم سناتے تھے جبرائیل علیہ السلام کو، پھر وہ سناتے تھے آپ صلی اللہ علیہ وسلم کو، تو دور کرتے تھے ایک دوسرے کے ساتھ۔ تو آپ صلی اللہ علیہ وسلم کی سنت بھی کیا رات کو قرآن کا دور کرنا، تو یعنی رات کو ہمیں خاص طور پہ اس کو پڑھنے کا اہتمام کرنا چاہیے۔ اور رات کو آپ اگر خود نہیں پڑھ سکتے تراویح میں، اس کو قریب کر لیتے ہیں، تراویح میں اس کو پڑھنے کا اہتمام کریں، تراویح میں اس کو اگر آپ خود نہیں پڑھ سکتے سننے کا اہتمام کر لیں کہ تراویح میں آپ کہیں جائیں تراویح پڑھنے کے لیے اور وہاں پہ قرآن کا دور ہو پورا۔ جو لوگ مسجد نہیں جا سکتے تو گھر میں تراویح پڑھ لیں خود، اور قرآن کریم نہیں اتنا حفظ تو خود کھول لیں، کھول کے دیکھ کے پڑھ لیں، لیکن ضرور کوشش کریں کہ قرآن کے ساتھ ہمارا تعلق زیادہ سے زیادہ مضبوط ہو اس مہینے میں۔ اللہ تعالیٰ نے سورہ یونس میں فرمایا قل بفضل اللہ وبرحمتہ، کہہ دو اللہ کے فضل اور اس کی رحمت کے ساتھ، فبذلک فلیفرحوا، تمہیں چاہیے کہ تم خوشیاں مناؤ اس کے اوپر جو اللہ نے تمہارے لیے نازل کیا، ہوا خیر مما یجمعون، یہ ہر اس چیز سے بہتر ہے جو لوگ جمع کر رہے ہیں۔ لوگ پتہ نہیں کیا کیا چیزیں جمع کر رہے ہیں، کوئی پیسہ جمع کر رہا ہے، کوئی اور کپڑے جمع کر رہا ہے، کوئی اور چیزیں جمع کر رہا ہے، اور تمہیں اگر قرآن مل گیا نا تو بیسٹ چیز تو تمہیں مل گئی، تو اس کے اوپر تو تمہیں خوشی کرنی چاہیے کہ تمہیں قرآن مل گیا۔ یہ ہے ہی قرآن کا مہینہ، یہ قرآن اترنا شروع بھی اسی مہینے میں ہوا تھا، اور لوح محفوظ سے پہلے آسمان پہ پورا کا پورا بھی اللہ تعالیٰ نے نازل فرما دیا تھا اسی مہینے میں۔ آپ صلی اللہ علیہ وسلم کو سمجھ لیں نبوت ہی اس مہینے میں ملی، وحی کی شروعات ہی اس مہینے میں ہوئی۔ تو قرآن کا مہینہ، تو یہ قرآن جو گھروں میں خیر و برکت کا باعث ہے، اگر آپ اپنے گھر میں چاہتے ہیں کہ خیر ہو، برکتیں ہوں، اس قرآن کو اپنے گھروں میں بند نہ ہونے دیں کبھی۔ یہ نہ کریں کہ پورے سال میں ایک دفعہ لوگوں کو بلا کے اور آپ نے کہا ایک درس کر لو، ایک قرآن کی مجلس کر لو، ایسا نہیں۔ اس قرآن کو اپنے گھر میں بند ہی نہ ہونے دیں، اور یہ کیسے ہو سکتا ہے؟ جب آپ خود قرآن کے ساتھ تعلق جوڑیں گے، اور قیامت کے دن یہ سفارشی بن کے آئے گا۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا قرآن مجید پڑھا کرو، کیونکہ قیامت کے دن یہ اپنے پڑھنے والوں کے لیے سفارش کرے گا۔ کیا سفارش کرے گا؟ کہ اللہ اس کو بخش دے، اللہ تعالیٰ اس کو جنت میں داخل فرما دے۔ یہ اتنا بابرکت کلام ہے، چاہے آپ اس کا ناظرہ پڑھیں، چاہے آپ اس کا ترجمہ پڑھیں، چاہے آپ اس کی تفسیر پڑھیں، چاہے اس کے اوپر غور و فکر کریں، چاہے اس کے میں حفظ کریں، جو جس طرح سے بھی آپ اس کے ساتھ تعلق رکھیں گے نا، کوئی بھی آپ میں سے اجر سے محروم نہیں رہے گا، کوئی بھی اجر سے محروم نہیں رہے گا۔ تو یہ نہیں پوچھنا کہ اچھا آپ ترجمہ پڑھیں کہ تفسیر پڑھیں کہ ناظرہ پڑھیں کہ حفظ کریں، جو بھی کریں گے آپ کو اجر ہی اجر ہے۔ حضرت ام سلمہ سے جب پوچھا گیا کہ آپ صلی اللہ علیہ وسلم قرآن کریم کیسے پڑھا کرتے تھے، تو انہوں نے فرمایا آپ صلی اللہ علیہ وسلم ٹکڑے ٹکڑے کر کے پڑھتے تھے، الگ الگ آیت پڑھتے تھے، یعنی ایک آیت تلاوت فرماتے تھے پھر رکتے تھے، پھر اگلی تلاوت فرماتے تھے پھر رکتے تھے، ٹھہر ٹھہر کے، ایسے نہیں کہ بس ایک ریس لگائی ہوئی اور بس چلتے جا رہے، نہیں، جب جنت کی آیتیں آتی تھیں تو آپ صلی اللہ علیہ وسلم جنت کا سوال کرتے تھے، جہنم کی آیتیں آتی تھیں تو جہنم سے پناہ مانگتے تھے، اس کی دعا کیا کرتے تھے، تو یہ وہی کرے گا نا جس کو سمجھ بھی آ رہی کہ کیا پڑھ رہے ہیں، تو سارا سال کوشش کریں کہ ہم نے اس کو سمجھنا ہے، یہ نہیں کہ اب قرآن، جنہوں نے ظاہر ہے قرآن صرف رمضان میں ہی کھولنا ہے پھر وہ پوچھتے ہیں کہ اچھا اب ترجمہ پڑھیں کہ اب ناظرہ پڑھیں، آپ سارا سال اس کا ترجمہ سیکھیں اور جب رمضان آئے تو پھر اب آپ پڑھیں گے تو آپ سمجھ بھی رہے ہیں اور آپ کو اجر تلاوت کا بھی مل رہا ہے اور آپ کا تدبر بھی ہو رہا ہے اور آپ ساتھ ساتھ دعائیں بھی کر رہے ہیں تلاوت کرتے میں ہی، اور قرآن کریم کو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اپنی آوازوں سے خوبصورت بناؤ، ہم اپنی آوازوں کو کس کے لیے یوز کرتے ہیں؟ گانوں کے لیے، خوبصورت سی آواز نکال کے گا گا کے گنگنا کے، ہر ایک بندہ گنگناتا ہے، کچھ باتھ روم سنگرز ہوتے ہیں وہ باتھ روم میں گنگناتے ہیں، تو ہر ایک اپنی آواز کو گانوں کے اوپر ضرور یوز کرتا ہے، کوئی شاعری کے اوپر، کوئی غزل پہ، اور اس کے لیے بیسٹ آواز نکالتے ہیں، لیکن آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ قرآن کے لیے اپنی آواز بیسٹ آواز یوز کرو، بیسٹ آواز نکالو، یعنی آپ کوشش کے ساتھ قرآن کو خوبصورت پڑھیں، تو ایک تو یہ بات ہے، پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا قرآن قیامت کے دن کہے گا یا رب میں نے اس کو سونے سے روکے رکھا، لہٰذا میری سفارش اس کے حق میں قبول فرمائے، اس کا مطلب کیا کہ یہ بندہ مجھے رات کو پڑھا کرتا تھا، رات کو پڑھنا کتنا ضروری ہے، اس کا مطلب ہے کہ رمضان کی راتوں میں قرآن کریم کی تلاوت کریں، اگر تلاوت کر نہیں سکتے سن تو ضرور لیں، دیکھیں یہ سبحان اللہ ایسی کتاب ہے کہ اگر آپ پڑھ رہے ہیں تب بھی اجر، اگر سن رہے ہیں تب بھی اجر، اور سننے میں تو کوئی مشقت نہیں ہے، اور جس سے ہمیں محبت ہوتی ہے نا اس کے لیے تو دل کرتا ہے کہ بس بولتا رہے اور میں سنتی رہوں، تو کیسے پھر ہم قرآن سے تھک سکتے ہیں، کہ جس کو رب سے محبت ہے تو یہ کوئی معمولی بات نہیں ہے، یہ اس کی باتیں ہیں، وہ آپ سے بات کر رہا ہے، اور اس کی باتیں سننے سے کوئی تھک سکتا ہے جو اس سے محبت کرتا ہے؟ والذین آمنوا اشد حبا للہ، ایمان والے تو اللہ سے شدید محبت کرتے ہیں، وہ تو تھک ہی نہیں سکتے کہ رب بول رہا ہو اور میں تھک جاؤں، پھر آپ دیکھیں کہ آپ کے ریلیٹیوز آتے ہیں، آپ کے فرینڈز آتے ہیں گھر میں، تو کیا ہوتا ہے کون سے ٹائم پہ آپ سب سے زیادہ آرام سے ان کے ساتھ بات کرتے ہیں؟ رات کے وقت، اور اس میں لیٹ نائٹ بیٹھے رہتے ہیں، کہتے ہیں فلاں آئے ہوئے تھے تو رات ایک بج گیا اور پتہ ہی نہیں چلا وقت کا، وہ اس لیے کہ آپ کو مزہ آتا ہے ان سے بات کرنے میں، اور جب آپ تراویح میں کھڑے ہوتے ہیں اور اس میں قرآن پڑھا جا رہا ہے تو نماز کیا ہے؟ آپ کی اللہ سے بات چیت، اور قرآن کیا ہے؟ اللہ آپ سے بات کر رہا ہے، تو کون تھک سکتا ہے پھر ایسی کنورسیشن سے؟ جو محبت کرنے والا ہے وہ تو کبھی بھی نہیں تھکے گا، تو پھر اس کے لیے اپنے آپ کو ابھی سے تیار کر لیں کہ ابھی سے آپ قرآن کریم کو کھول لیں، یہ نہیں کہ رمضان آئے گا ہی تو پہلے دن سے پارا کھولنا ہے، ابھی سے تلاوت شروع کر دیں تاکہ آپ پریکٹس میں آ جائیں، اور آپ صلی اللہ علیہ وسلم نے فرمایا خیرکم من تعلم القرآن وعلمہ، تم میں سے بیسٹ، آپ سب میں سے بیسٹ کون ہے؟ جو قرآن سیکھے اور جو قرآن سکھائے، ہم سوچتے ہیں قرآن سکھانے والے بڑے اچھے لوگ ہیں، یہ بڑے نیک ہوں گے کیونکہ یہ قرآن سکھاتے ہیں، حالانکہ حدیث کیا کہہ رہی ہے؟ سیکھنے والا بھی بیسٹ ہے، اگر آپ سیکھنے والے تو آپ بھی بیسٹ ہیں الحمدللہ، تو یہ آپ کی روح کو بھی زندہ کرے گا اور آپ کے اللہ تعالیٰ کے پاس مقام کو بھی بڑھا دے گا، اور سلف صالحین ہمارے جو پرانے تھے بزرگ، خاص طور پہ اس مہینے میں قرآن کریم کا اہتمام کرتے تھے، اس کی تلاوت کا اہتمام کرتے تھے، کہ امام زہری کے بارے میں آتا ہے کہ جب رمضان آیا کرتا تھا تو فرماتے تھے رمضان قرآن کی قراءت اور کھانا کھلانے کا مہینہ ہے، دو چیزیں انہوں نے بتائیں، قرآن کی قراءت اور کھانا کھلانے کا، खाना खिलाएं लोगों को भी, जो आप जो डोनेशन देते हैं, कहीं इफ्तारी करानी है, कहीं ये है, कहीं राशन के लिए प्रोजेक्ट्स ऐसे हैं कि वहाँ पे लोगों को रोज़ा रखने के लिए दिया जाएगा खाना पीना, उसमें भी हिस्सा डालें। लेकिन साथ साथ जब आप अपने घर वालों के लिए इफ्तार या सहरी तैयार करें तो मूड बना के ना करें, हाय मेरा ही काम रह गया, हाय मेरी नींद, अब तो मैंने रोज़ा रखना भी नहीं था, तुम लोगों की खातिर मुझे उठना पड़ा और रात से ही मैंने बना के रख दिया, खुद खुद ही सुबह को खा लेना, मैंने तो रोज़ा रखना नहीं है, मैं क्यों उठूँ। नहीं, खुशी से बनाएं कि ये भी अजर है, इससे भी मैं अल्लाह की रज़ा पा रही हूँ, मैं इफ्तार करा रही हूँ, मैं लोगों को सहरी करा के उनको रोज़ा रखवा रही हूँ। तो हम दूसरों के लिए इफ्तारी के लिए तो मस्जिद में डोनेशन दे देते हैं, और जो घर वालों को इफ्तारी कराते हैं वो किसी खाते में नहीं आती, वो भी अजर का बायस है, वो भी रोज़ेदार है। तो खुश दिली के साथ ये काम करें। इसी तरह एक और जगह आता है कि इमाम मालिक जो थे वो रमज़ान में हदीस, इवन हदीस की किरात और इल्म की मजलिसें उनसे भागते थे, ये सारा टाइम वो किसके लिए, कुरान के लिए डेडिकेट कर देते थे। और हम कहते हैं कुरान की क्लास भी हो रही है तो आप छुट्टियां कर दें क्योंकि रमज़ान शुरू हो गया, हमारा ये हाल हो जाता है। तो कुरान से तो ज़्यादा करीब होना है, ज़्यादा कुरान को पढ़ना है, ज़्यादा सीखना है। अब्दुल रज़ाक कहते हैं कि जब रमज़ान आता तो सुफियान सॉरी एक ताबई है, अपनी तमाम इबादात छोड़ के बस कुरान की तवज्जो की, कुरान की तिलावत की तरफ मुतवज्जे हो जाते थे, और कोई इबादत नहीं, बस कुरान कुरान कुरान, क्योंकि है ही ये कुरान का महीना। अल्लाह ताला ने इतना स्पेशल इसको बनाया है, अल्लाह का कलाम ही बहुत स्पेशल चीज़ है, लेकिन ये इतना स्पेशल है कि अल्लाह ताला ने स्पेशल मंथ इसके लिए चूज़ किया, स्पेशल फरिश्ता जो फरिश्तों का सरदार है वो इसके लिए चूज़ किया, स्पेशल पैगंबर जो तमाम पैगंबरों के सरदार हैं वो इसके लिए चूज़ किए, और स्पेशल जगह जो दुनिया में सबसे मुक़द्दस जगह है वो इसके लिए इंतखाब फरमाई, ये कोई मामूली बात नहीं है। और फिर स्पेशल रात, वो रात भी सबसे रातों में बेहतरीन है जिस रात में ये नाजिल हो गया, जो चीज़ इसके साथ अटैच हुई ना उसके मकाम ऊपर हो गए। रमज़ान वैसे स्पेशल ना होता अगर इसमें कुरान ना उतरता, लैलतुल कदर वैसे कुछ नहीं थी अगर ये कुरान की रात ना होती, तो इस कुरान की वजह से उन चीज़ों को भी अहमियत मिल गई। तो ये कुरान फिर सोचें जिस दिल में आएगा, जो बंदा इसको कैरी करेगा अपने दिल में, हिफ्ज कर लेगा या इसके साथ वक्त गुजारेगा, वो अल्लाह के हाँ कितना मकबूल हो जाएगा। तो तिलावत फिर हमने करनी कैसे है, सबसे ज़्यादा एक तो वक्त कुरान को देना है, और तिलावत करनी कैसे है, ऐसे नहीं ये तिलावत नहीं होती। तिलावत कैसे होती है, ऐसे तिलावत की जाए कि ऊंची आवाज़ में तिलावत करें। अल्लाह ताला ने सूरह बकरा में फरमाया, अल्लदीना आतईना हुमुल किताबा, वो लोग जिनको किताब दी गई, यतलूना हु हक तिलावती, वो तिलावत करते हैं इसको हक अदा करके इसका, उलाइका युमिनूना भी, यही लोग हैं जो इस पे ईमान रखते हैं। यानी तिलावत का हक अदा करें आप, कि हर हर्फ का हक अदा करें, हर लफ्ज़ का हक अदा करें, ऐसे पढ़ें जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ा, जैसे उन्होंने बताया। तो खामोशी से कोई तिलावत नहीं होती, तिलावत होती ऊंची आवाज़ से। और फिर देख के पढ़ने का अजर ज़्यादा है। वैसे तो अगर आपको हिफ्ज़ है और आप अपनी रिवीजन कर रहे हैं तो कोई मसला नहीं है, आप वैसे ही अपने आप को सुनाते हैं या आप किसी को सुना रहे हैं तो आप ज़ाहिर बग़ैर देखे ही करेंगे, लेकिन ज़्यादा कोशिश करें देख के पढ़ने की। क्योंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो अल्लाह और उसके रसूल से मोहब्बत करना पसंद करता है, कौन कौन पसंद करता है, सब पसंद करते हैं ना, अल्लाह और उसके रसूल से जो मोहब्बत करना पसंद करता है उसे कुरान की तिलावत मुसहफ़ को देख के करनी चाहिए। ठीक है, देख के पढ़ें, उस देखने के ऊपर भी आप देख किसको रहे हैं, कुरान को, वो देखने का भी अजर हो गया। तो इस तरह से आप करें। इसी तरह ख़ास तौर पे जो कुरान आप रोज़े की हालत में पढ़ेंगे, रात को तो पढ़ना ही है इंशाल्लाह, या सुनेंगे आप तरावी में, लेकिन जो रोज़े की हालत में ख़ास तौर पे आपने कुरान पढ़ा वो भी सिफारिश करेगा। इसलिए कि देखें, एक हदीस में आता है इसकी दलील के तौर पे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कुरान रोज़े क़यामत ऐसे आदमी की सूरत में आएगा जिसका रंग उड़ा हुआ होगा, फिर अपने साथी से कहेगा, क्या तूने मुझे पहचाना, फिर अपना तारुफ पेश करते हुए कहेगा, मैं वही हूँ जो तुझे रातों को जगाया करता था और दिन में प्यासा रखता था। कुरान कैसे प्यासा रखता है दिन में? रात को तो जगाने का समझ आ गई कि रात देर तक आप कुरान सुनते रहे या पढ़ते रहे तो जाहिर है जागना ही पड़ेगा ना, लेकिन दिन में कैसे प्यासा रखता था? रोजे का तो समझ आता है प्यासा रखता था, कुरान कैसे प्यासा रखता है? कि जब आप कुरान की तिलावत करते हैं रोजे में, देखा है गला कितना खुश्क हो जाता है, खास तौर पे जब आप ऊंची आवाज में कर रहे होते हैं गले में कांटे चुभने लगते हैं। तो मैंने तुझे प्यासा रखा था उस वक्त, मैं वही हूँ, क्यामत के दिन आके ये कहेगा आदमी को। और आगे आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, और यकीनन हर ताजिर अपनी तिजारत के पीछे होता है, ये कहेगा, कुरान कह रहा है, और मैं आज हर ताजिर को छोड़ के तेरे लिए हूँ। यानी दुनिया में लोग तिजारत करते रहे, अपनी तिजारतों के पीछे रहे, उन्होंने उनके साथ वक्त गुजारा, आज मैं तेरे साथ इसलिए हूँ कि तूने हर तिजारत को छोड़ के और मेरे लिए अपने आप को वक्फ कर दिया था। दुनिया में तू मेरे साथ वक्त गुजारता था, लोग बिजनेस करते थे, लोग जॉबों के लिए जाते थे, तुम कहते थे मैं जॉब कैसे करूं, मैं कुरान करूं या फिर ये जॉब करूं, मैं बिजनेस करूं या कुरान करूं। तो जब मैंने तुझे मशगूल रखा दुनिया में, जबकि हर ताजर अपनी तिजारत के पीछे था, तो तू मेरे साथ इतना बिजी था कि तुझे टाइम नहीं मिलता था कुछ और करने का, तो आज मैं सब ताजरों को छोड़ के तेरे पास आ गया हूं, मैं हूं तेरा साथी। फिर उसको वो बाएं हाथ में बादशाहत और दाएं हाथ में ऐसे इंसान को हमेशगी दी जाएगी, यानी अब हमेशा की जिंदगी है, क्योंकि इसने अपना वक्त कुरान के साथ लगाया, कुरान इसको रातों को जगाए रखता था, कुरान इसको दिन में प्यासा रखता था, और उस पे उसके सर पर वक़ार का, इज्जत का ताज रखा जाएगा, सब लोग देखेंगे उसके ताज को। यहाँ पे किसी को बुला के कहा जाए, अब मेरे जैसे ही बंदी को कहे कि आए जी ये फलां हैं और देखें ये विनर हैं, अब मैं इनको क्राउन पहनाऊंगी, वो क्या अपने आप को समझेगी कि भाई मेरे सर पे ताज रखा जा रहा है, और ये तो हम छोटा सा मजमा और थोड़े से लोग और क्या हमारी हैसियत। कयामत के दिन जब सारी इंसानियत के सामने किसी को इज्जत का ताज पहनाया जाएगा, आज तो मिस यूनिवर्स बन के ताज पहन के वो रोने लगती हैं कि पता नहीं हमें क्या मिल गया, उस दिन जब ताज पहनाया जाएगा तो उसका क्या इकराम और क्या इज्जत होगी, क्या बात होगी उस इंसान की कि जिसको वहाँ ये ताज पहनाया जाए, और किसकी वजह से? इस कुरान की वजह से। और उसके पेरेंट्स को उम्दा पोशाकें पहनाई जाएंगी जो इतनी कीमती होंगी कि दुनिया और जो कुछ दुनिया में है उसकी कीमत उसके मुकाबला नहीं कर सकती, इतनी कीमती, इतने एक्सपेंसिव, इतने कीमती पोशाक मतलब लिबास उनको पहनाया जाएगा पेरेंट्स को। जो लोग चाहते हैं ना कि हम अपने पेरेंट्स के लिए कुछ करें, चाहे वो फौत हो चुके हैं या ज़िंदा हैं, उनको कुछ गिफ्ट देना चाहते हैं, उनके लिए कुछ करना चाहते हैं, मेरे माँ बाप ने इतना कुछ मेरे लिए किया, मेरा दिल चाहता है मैं इनके लिए क्या करूं? तो वो क्या करें? कुरान के साथ अपना ताल्लुक मजबूत करें। तो यहाँ पे मदर डे के फ्लावर देने से, बुके देने से कुछ नहीं होगा, मगर जो आप कुरान के साथ जुड़ के उनको वहाँ पे तोहफे देंगे ना, तो उनका जी कैसा खुश होगा कि इसकी वजह से, मेरी इस बच्चे की वजह से मुझे ये लिबास पहनाया गया, कितनी बड़ी बात है। खास तौर पे जब माँ बाप फौत हो जाते हैं तो इंसान का दिल चाहता है कि अब क्या करें इनके लिए, अब वो दुनिया से जा चुके हैं, अब क्या करें? आप कुरान से जुड़ जाएं, यही सबसे बड़ा तोहफा है उनके लिए, क्योंकि जब उस दिन उनको ये सआदत मिलेगी, इतना बड़ा ऑनर मिलेगा, तो उनका जी कैसा खुश होगा कि इस बच्चे की वजह से मुझे ये एजाज़ मिला है। तो अब उनकी कब्रों पे जाके फूल चढ़ाने से तो फ़ायदा नहीं होगा, उनकी आखरत के लिए कुछ कर दें आप, और आप कर सकते हैं, आप ज़िंदा हैं, वो तो नहीं आप कुछ अपने लिए कर सकते। तो ये कुरान का वहाँ पे खिताब होगा, और फिर वो कहेंगे ए हमारे रब ये कहाँ से आया, ये पेरेंट्स कहेंगे कि ए हमारे रब ये कैसे हमें मिल गया, तो उनसे कहा जाएगा ये तूने अपने बच्चे को जो कुरान सिखाया था ये उसकी बदौलत मिला, कि जो माँ बाप ने अपने बच्चों पे मेहनत भी की होगी वो भी इस तरह से इंसान को पे ऑफ करेगी। और अगर माँ बाप का इतना इकराम है, सोचो जिस बंदे ने खुद कुरान सीखा या समझा या इसको अपनी ज़िंदगी में अमल में लेकर आया या इसके साथ मसरूफ़ रहा। हम कहते हैं सारा दिन कुरान के साथ अगर लगे हुए हैं तो हम कहते हैं थक गए हाय कुरान के साथ। अब कितना कुरान पढ़ें, अब चलो ड्रामा ऑन कर लिया, क्योंकि कितना कुरान पढ़ेंगे। ओ भाई कुरान तो एक समंदर है। अगर आप तजवीद आपसे आप नाजरा पढ़ने से थक गए हैं, तफसीर पढ़ लो। तफसीर पढ़ने से भी थक गए हैं आप, उस पर गौर व फिक्र कर लो, बैठो सोचो। किसी को एक आयत सिखा दो, वो तुम्हारे लिए सदका जारिया बन जाएगी। इसकी किसी ना किसी तरह तो खिदमत करो कि अल्लाह हमें इसकी खिदमत में लगा दे। और फिर इस बंदे को कहा जाएगा चढ़ अब जन्नत की सीढ़ियाँ, दर्जे चढ़ता जा, पढ़ता जा कुरान और चढ़ता जा, और तेरा आखिरी मुकाम वो है जहाँ पर तेरी तिलावत ख़त्म हो। तो इसको हिफ्ज़ करना भी शहादत है, इसको पढ़ना भी सआदत है, अगर आप रमज़ान के हर दिन में ये रख लें कि हर दिन मैं एक एक आयत याद करूँगी। तो अगर 30 रोज़े हैं, 30 दिनों में आपकी 30 आयतें याद हो जाएंगी। और अगर आप, वैसे तो आपका जो मर्ज़ी दिल चाहे आप करें, लेकिन मेरी माने तो आप सूरह मुल्क कर लें, 30 आयतें 30 दिनों में। और क्या होगा एंड ऑफ रमज़ान, कि अब आपको जाहिर है उसको याद रखने के लिए हर रोज़ पढ़ना पड़ेगा। हर रोज़ पढ़ेंगे तो कब्र के अजाब से निजात मिल जाएगी। कितना बड़ा फ़ायदा है कि एंड ऑफ रमज़ान तक हमने एक ऐसी सूरत अपने सीने में महफूज कर ली जो सूरत हमें कब्र के अजाब से निजात दिला देगी, वो कब्र का अजाब नहीं होने देगी। और कब्र में भी जब ये कब्र का अजाब होने लगता है इंसान को, तो उस वक़्त भी हदीस में आया कि कुरान उसके सर की तरफ से आ जाता है और आके कहता है कि नहीं, इसको नहीं अजाब होना चाहिए, ये मेरी तिलावत करता था। कुरान उसका कब्र का साथी बन जाता है। जब कोई साथी नहीं होगा, हस्बैंड दुनिया में रह जाएगा, बच्चे दुनिया में रह जाएंगे, दोस्त ये मजलिसें, ये बेस्ट फ्रेंड्स ये दुनिया के साथी हैं बस, कब्र का साथी सिर्फ कुरान है। तो क्यों ना उसको आज साथ ले लें, जिसने वहाँ तक हमारे साथ जाना है, और जिसने यहाँ पे इसको भुला दिया, इसको छोड़ दिया, बस रमज़ान में झाड़ के इसको बस खोला और जूँ ही रमज़ान ख़त्म हुआ इसको बंद कर दिया, तो कैसे ये साथी बनेगा आपका। तो इसकी कंपनी चाहते हैं तो इसको सुबह में भी तिलावत करें और रात में भी तिलावत करें, और थके नहीं इससे, इसके पर गौर करने से, इसको अमल में लाने से। देखिए अगर आपको पढ़ने से थकावट हो जाती है ना, तो सिर्फ गौर व फिक्र करना इसके ऊपर ये भी एक इबादत है, इसकी आयात पे अमल करना ये भी एक इबादत है। तो इस तरह से आप अपना वक्त कुरान के साथ ज़्यादा से ज़्यादा गुजारें। जो वक्त बाकी रह जाए तो फिर फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने कि रमज़ान गमख्वारी का महीना है, यानी एक दूसरे का ख्याल रखने का, एक दूसरे के साथ भलाई करने का, एक दूसरे की गम शेयर करने का। और हदीस में आता है आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स अपने किसी भाई के काम में लगा हो अल्लाह ताला उसके काम में लग जाता है, और जो शख्स अपने किसी भाई की बेचैनी दूर करता है तो अल्लाह ताला उसकी कयामत के दिन की बेचैनियों में से कोई बेचैनी दूर कर देगा। तो आपकी कोई बहन, कोई सहेली, कोई नेबर, कोई भी तकलीफ़ में है, कोई परेशानी में है, कोई दुख में है, कोई अच्छा मशवरा दे दें, उसकी कोई हेल्प कर दें, उसके कोई काम आ जाए, अल्लाह ताला यहाँ की एक बेचैनी दूर करने पे कयामत की कितनी बड़ी बेचैनी होंगी वो दूर कर देगा। और याद रखें इस महीने में एक चीज़ को हमेशा अपने पल्ले बांध लें, आप सल्लल्लाहु अलैहि वसल्लम की ये हदीस कि किसी नेकी को हकीर ना जानो। छोटी सी नेकी का भी आपको चांस मिल जाए ना, तो ये ना सोचें मतलब तो इससे क्या फ़र्क पड़ेगा, नहीं, इतना सा फ़ोन उठा के किसी को तसल्ली दे देना या अच्छा मशवरा दे देना ये भी एक नेकी है। हकीर मत समझो कि ये छोटी है, नहीं मैंने बड़ी नेकी कोई करनी है, कोई नेकी हकीर नहीं है, क्योंकि वो नेकी है बस, हकीर कोई नहीं है। इसी वजह से हम बहुत सारी नेकियों के चांस गंवा देते हैं कि हम कहते हैं कि ये तो पता नहीं मेरे शायान शान ही नहीं है। किसी का बच्चा थोड़ी देर के लिए आप पकड़ लें कि वो नमाज़ पढ़ लें, ये भी एक नेकी है, बशर्ते कि इस नियत के साथ की जाए। किसी बेवा मिस्कीन की मदद करते हैं आप, ये भी एक नेकी है। मगर ज़रूरी नहीं कि हम अब बेवा मिस्कीन कोई है नहीं हमारे सामने तो अब हमने सोचा कि वहाँ पे हमने राशन भेज दिया बेवा मिस्कीनों की तो हेल्प हो गई। जो मेरे साथ बैठा हुआ है, जो मेरे साथ करीब रहते हैं उनकी मदद करना तो मुझे याद ही नहीं रहता, और इसको तो मैं कुछ समझती ही नहीं हूँ। किसी को राइट दे देना ये भी एक नेकी है, ठीक है। इन चीज़ों को हम खोज लगाएं, कौन कौन से नेकी के मौके में नेकियां कमा सकती हूँ। इवन यहाँ तक कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, रास्ते से गंदगी को दूर कर देना ये भी सदका है। अब मैं कहूँ अल्लाह छोड़, यहाँ पे तो सारी रोड्स क्लीन है, अब किधर रास्ता साफ करूँ। अब अपने घर में देख लें, कोई ठोकर खा रहा है, सब गुजरते जा रहे हैं, कोई यहाँ पे चीज़ पड़ी हुई है, सब देख रहे हैं पड़ी हुई है, बच्चे भी गुजरते जा रहे हैं, माँ भी कह रही है तुम लोग क्यों नहीं उठाते हो। ये सोच के उठा लें, इससे किसी चलने वाले को तकलीफ होती, मैं उठा लेती हूँ, ये भी मेरा एक सदका हो गया। ये नहीं कि मेरा ही काम रह गया, तुम लोग देख रहे हो कब से गिरी पड़ी है, तुम लोग नहीं उठाते, हम कितना बोलते हैं। नहीं, आगे बढ़ के उस नेकी को कर लें, और ये नमूना हम बनेंगे अपने बच्चों के लिए भी, कि उनको पता चले कि देखो ये सब नेकी के मौके, और उनको मेंशन करें ये भी सदका है। और फिर वो लोग जो रोज़ा नहीं रख पाते हैं, वो सोचते हैं कि हाय हम रोज़ा नहीं रख पा रहे किसी बीमारी की वजह से या बुढ़ापे की वजह से, तो शायद हम सारी खैर से महरूम हो गए। फ़िदिया तो वो देंगे कि अपना फ़िदिया अदा कर दें रोज़ों का, लेकिन एक और काम भी वो कर सकते हैं कि जो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क़यामत के दिन मोमिन के मीज़ान में कोई चीज़ अच्छे अखलाक से ज़्यादा वज़नी नहीं है। अच्छा अखलाक, हुस्न अखलाक, और अल्लाह ताला फोहश गो और बेहुदा गो शख्स को सख्त नापसंद करता है। अगर बेहुदा गोई रोज़े में नहीं छोड़ी तो अल्लाह को ऐसे रोज़े की ज़रूरत नहीं। अगर झूठ नहीं छोड़ा रोज़े में, तो हदीस में आता है अल्लाह ताला को ऐसे बंदे के, ये नहीं फरमाया रोज़े की ज़रूरत नहीं जो मैं बोल रही हूँ, हदीस में क्या अल्फाज आते हैं, अल्लाह ताला को ऐसे बंदे के भूखा प्यासा रहने की कोई हाजत नहीं, यानी उसका रोज़ा ही नहीं है, वो तो ऐसे ही भूखा प्यासा रह रहा है कि झूठ बोल दिया रोज़े में, बेहुदा गोई की। और हम सोचते हैं कि हमने किसी के काम क्या आना, या हमने रोज़ा रख दिया है तो बस अब हम सर बांध के लेटे रहें, ना किसी के काम आना, हम तो अपना काम नहीं खुद कर सकते। या फिर ये है कि अच्छा मैंने रोज़ा रख लिया है तो मैं जिसके साथ जैसे मर्ज़ी बात करूं बिल्कुल ठीक है, इसलिए क्योंकि मैंने रोज़ा जो रखा हुआ है, तो अब सबको मेरे साथ अच्छा होना चाहिए, और मैं चाहे बच्चों को दो लगा के इधर बिठाया हुआ है, किसी को उधर मार पीट हो रही है, कि उधर डांट रही हूँ, उधर को गालियाँ दे रही हूँ, किसी को कुछ कर रही हूँ, तो फिर रोज़ा किस बात का। अल्लाह ताला को फोहश गो नहीं पसंद है, सख्त ना पसंद है। तब सोचा करें रोज़ा और खुश अखलाकी, देखो एक रोज़े का अजर और खुश अखलाकी का अजर भी मुझे मिलेगा, कि मीज़ान में सबसे वज़नी ये अमल होना है। और फिर फरमाया ये उन लोगों के लिए जो जिनका मैं कह रही हूँ कि रोज़े नहीं रख सकते, फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने, मोमिन अपने अच्छे अखलाक से उस शख्स के दर्जे तक पहुंच जाता है जो रोज़ादार है और जो नमाज में खड़ा रहने वाला है। यानी अगर आप रोज़ा नहीं रख पा रहे लेकिन अच्छे अखलाक का मुजाहरा करते हैं, किसी जेन्युइन रीज़न की वजह से रोज़ा नहीं रख पा रहे, हो सकता है आपके पीरियड्स वो नहीं रख पा रहे, लेकिन अगर आप अच्छे अखलाक से हैं ना, तो आपको अजर कितना मिल रहा है, रोज़ादार के बराबर, और रात को क़याम करने वाले के बराबर। और अच्छा अखलाक सिर्फ अपनी मस्जिद की बहनों के लिए या अपनी दोस्तों के लिए या बाहर के लोगों के लिए नहीं होता, सबसे पहले अच्छा अखलाक अपने घर वालों के लिए है। कि आपके शौहर एक डिफरेंस देखें कि रमज़ान शुरू हुआ तो बीवी तो कितनी अच्छी अखलाक वाली हो गई, और बच्चे देखेंगे माँ को क्या हो गया, हमारी तो छुट्टियाँ हो गई, तो बजाय कि आगे पीछे छुट्टियों में बहुत डांटती थी, अब कितनी अच्छी हो गई। तो उनको पता चलना चाहिए रमज़ान शुरू हो गया है, मैं रोज़े से हूँ, और रोज़े में तो मैं ऐसा बुरा अखलाक कर ही नहीं सकती। तो उनको पता चले कि खाना पीना इसी से नहीं रुकना, बल्कि बुरे अखलाक से भी रुकना है। उनको पता चले कि रोज़े की एक रिक्वायरमेंट अच्छा अखलाक भी है, और देखो जो रोज़ा रखता है वो कितने प्यारे अखलाक वाला हो जाता है। ये हम उनको मैसेज दे रहे हैं। तो अपना ये इंशाल्लाह इस दफ़ा का टारगेट रख लें कि मैंने इस दफ़ा अच्छे अखलाक के साथ रमज़ान शुरू करना है। और अगर वाकई घर वालों ने नोटिस करके और हमें ये मेंशन कर दिया तो समझ लें पास हो गई, ठीक है। अच्छा, और एक और काम आपने करना है, अभी से आप अपनी लिस्ट बनाना शुरू कर दें दुआओं की। बाज़ दफ़ा हमें कोई बात ख्याल आती है, कोई दुआ याद आ जाती है, और फिर रमज़ान आएगा फिर भूल जाएगी, और इफ्तारी के वक्त जिस वक्त दुआ की कबूलियत का टाइम होता है उस वक्त तो वैसे ही इतना रोज़ा लग रहा होता है कि दुआएं आधी भूल ही जाती हैं। तो क्या करना है, अभी से लिस्ट बना लेनी है। अच्छा, चलते चलते मुझे याद आया, अच्छा मैं मेरे ख्याल ये दुआ तो मुझे یاد ہی نہیں رہتی مانگنی، میں نے فوراً لکھ لی اپنی ڈائری میں جب تک رمضان شروع ہوگا تو انشاءاللہ میرے پاس ایک لسٹ تیار ہوگی کہ یہ ساری میں نے دعائیں کرنی ہیں، کیونکہ بہت ساری دعائیں ہم بھول جاتے ہیں، یاد ہی نہیں رہتی مانگنی، اور وہ کسی ٹائم پہ یاد آتی ہیں، جب کوئی ایسا مسئلہ ہوتا ہے تو پھر یاد آتی ہے اچھا یہ دعا واقعی کرنی چاہیے مجھے، تو اس کی ایک لسٹ بنا لے. پھر یہ چونکہ بخشش کا مہینہ ہے، کوشش کرنی ہے کہ میری بخشش ہو جائے اس مہینے میں، کیونکہ جس کی بخشش نہیں ہوئی اس مہینے میں وہ بڑا بدبخت ہے اور وہ ہلاک ہو گیا. آپ صلی اللہ علیہ وسلم نے فرمایا من صام رمضان، جس نے رمضان کا روزہ رکھا ایمان و احتسابا، ایمان کے ساتھ اور ثواب کی نیت کے ساتھ، غفر لہ ما تقدم من ذنبہ، تو اللہ تعالیٰ اس کے پچھلے سارے گناہ معاف فرما دیتا ہے. کوئی ہمیں ہیں دل میں آتا ہے کہ کون کون سے گناہ ہمارے پچھلے ہیں جو تنگ کرتے ہیں ہمیں؟ کبھی سوچتے ہیں آپ بیٹھ کے کہ مجھ سے فلاں وقت میں یہ ہو گیا، یا فلاں ٹائم پہ مجھے یہ نہیں کرنا چاہیے تھا؟ وہ گناہ اگر تنگ کرتے ہیں نا، تو روزہ ایک بہترین چیز ہے جس کے ذریعے وہ گناہ بخشے جا سکتے ہیں. تو روزے کے دوران سارا وقت استغفر اللہ، آپ اٹھ رہی ہیں بیٹھ رہی ہیں، اللہ مجھے معاف کر دینا، اللہ مجھے معاف کر دینا، کیونکہ روزے میں اللہ تعالیٰ کی طرف سے خصوصی بخشش ہوتی ہے. تو اپنی معافی چاہیں اس مہینے میں. لیکن ایک بندہ ایسا ہے جس کی معافی نہیں ہونی، لیلۃ القدر میں بھی نہیں ہوگی، لیلۃ القدر میں بھی نہیں ہوگی جس کی معافی، اور وہ کون ہے؟ جس کے دل میں کینہ ہو، جس نے گرج رکھا ہو دوسرے کے خلاف. اور کینہ کیا چیز ہوتی ہے؟ اب میں نے دیکھنا ہے کہ میرے دل میں کسی کے لیے کینہ تو نہیں ہے. کیسے پہچانوں گی؟ کہ اس کی کوئی خوبی جو ہے نا وہ مجھے نظر ہی نہیں آتی، ساری اس میں برائیاں ہی برائیاں، اس کی تعریف تو میں کر ہی نہیں سکتی. اور اگر وہ کسی پرابلم میں آ جائے یا اس کو تکلیف ہو جائے، دل ہی دل میں آتا ہے اچھا ہوا نا اس کے ساتھ ایسا ہی ہونا تھا، اچھا ہوا، بڑا اچھا ہو گیا. تو وہ دل ہی دل میں، آپ چاہے شو نہ کریں، دل ہی دل میں آپ کا دل خوش ہو رہا ہوتا ہے کہ اچھا ہوا یہ پرابلم میں پڑ گئے، اس کا مطلب کینہ ہے اس کے خلاف. اور کینے والے دل کو اللہ تعالیٰ نہیں معاف کرتا. جب تمہارا دل گندا ہے، تم نہیں لوگوں کو معاف کر سکتے، تو اللہ کہتا ہے میں کیوں اس کو معاف کروں؟ تم نے بھی تو کتنے گناہ کیے، تم کس منہ سے اللہ کی طرف آ رہے ہو جبکہ تم تو کسی کو معاف کرتے نہیں؟ تو کسی نے کتنا بھی برا کیا ہو، اور واقعی جینورلی آپ کے ساتھ برا کیا ہو، ہو سکتا ہے واقعی کسی نے آپ کے دل دکھایا ہو، لیکن اس مہینے کو شروع ہونے سے پہلے دل میں، کسی کے سامنے بھی مینشن نہیں کرنے کی ضرورت، دل ہی دل میں اللہ تعالیٰ کے سامنے یہ دعا کریں کہ یا اللہ میں نے فلاں کو معاف کر دیا، تو میرا دل صاف کر دے اس کی طرف سے. اور اپنے دل کو صاف کر لیں کہ اب نہیں میرے دل میں کوئی بات ایسی. اس کی خوبیوں کو تلاش کرنے کی کوشش کریں، اس کے پازیٹیو پوائنٹس کو سوچنے کی کوشش کریں، اور ہر انسان میں کوئی نہ کوئی پازیٹیو پوائنٹ ضرور ہوتا ہے، یہ بس ہمیں نظر نہیں آتا. عیسیٰ علیہ السلام ایک دفعہ اپنے حواریوں کے ساتھ جا رہے تھے، تو ایک کتا مرا ہوا تھا، تو سب نے کہا یہ ایسا گندا، یہ سب نے اس کی نہ کوئی برائی کی. تو عیسیٰ علیہ السلام نے فرمایا کہ لیکن اس کے دانت تو دیکھو کتنے خوبصورت ہیں. یعنی ایک اس کی خوبی نکال ہی لی کہ مرے ہوئے کتے کی بھی ایک خوبی ہے یہ. تو ہم انسانوں کو اگر واقعی وہ نظر ہمیں اللہ تعالیٰ عطا فرما دے کہ لوگوں کی خوبیاں ہمیں نظر آنے شروع ہو جائیں، اور ان کی فلاز ہم اگنور کرتے ہیں، کیونکہ ہم سب خود کمزوریوں سے بھرے ہوئے ہیں، اور ہم سب میں خود اتنی زیادہ کمیاں ہیں. تو یہ مہینہ آ رہا ہے، اب اس کے اندر ہم انشاءاللہ تعالی جس کو اللہ تعالی نے فرمایا نا قرآن کریم میں فاستبقوا الخیرات، نیکیوں میں دوڑ لگاؤ، تو نیکیوں میں دوڑ لگانی ہے. آپ نے کبھی دیکھا دوڑ لگتے ہوئے؟ وہ کیا کس چیز کا انتظار کر رہتے ہیں؟ ایسے ریڈی ہوتے ہیں بالکل، ہے نا، کس کا انتظار کر رہتے ہیں؟ ادھر وسل بجی اور ادھر انہوں نے دوڑ لگا دی. اور اگر وہ کوئی جا کے کھانا کھانے شروع ہو جائے، کوئی باتھ روم چلا جائے، اور کوئی دوستوں سے باتیں کر رہا ہو، اور ادھر وسل بجی، تو تھوڑا ٹائم تو ان بیچاروں کو آنے میں ہی لگ جائے گا، دوڑ کب شروع کریں گے اور جیتیں گے کیسے؟ تو وہ دیکھا ہے کتنے تیار ہوتے ہیں کہ ایسے بالکل کھڑے ہوتے ہیں، کبھی دیکھا نا آپ نے؟ بالکل اتنے الرٹ ہوتے ہیں کہ بس وسل بجنے کی دیر ہے اور وہ دوڑنا شروع کر دیتے ہیں. اسی طرح رمضان شروع ہونا ہے، جو لوگ دوڑ لگانے والوں کی طرح پہلے سے تیار ہوں گے نا، وہ تو جلدی سے دوڑ لگانا شروع کر دیں گے. اور جو لوگ ابھی ادھر ادھر ہی گھوم رہے ہیں اور ابھی سوچ بچار میں ہی لگے ہوئے ہیں، ان کو تو پہلے رمضان شروع ہوگا تو پہلا ایک ہفتہ تو سر میں درد ہی نہیں ختم ہونا، हाँ, फिर उसके बाद आहिस्ता आहिस्ता सोचेंगे, अच्छा फिर कितना पढ़ना है मुझे, कितना करना है, अच्छा कितना कुरान पढ़ूँ हर दिन, अच्छा क्या करूँ, फिर वो 2-4 दिन उसके अंदर लगेंगे, तो उसमें आधा रमज़ान तो वैसे ही गुजर जाएगा। तो हमने इन दौड़ लगाने वालों की तरह बनना है जो पहले से तैयार हों, जिन्होंने पहले से सोचा हुआ, पहले से दुआओं की लिस्ट तैयार, पहले से कुरान करीम शुरू कर दिया, पहले से अपने तहज्जुद के अंदर उठना शुरू कर दिया, पहले से रोज़ों की थोड़ी थोड़ी प्रैक्टिस शुरू कर दी कि चलो पीर और जुमेरात का तो रोज़ा रखें। उससे क्या होगा, जब रमज़ान शुरू होगा कोई सर में दर्द नहीं, हम तो पहले भी रोज़ा रख रहे थे, पहले भी 8 बजे ही खोल रहे थे, तो कोई बात नहीं है, हमें तो इतना फ़र्क ही नहीं पड़ा, पहले ही तहज्जुद में उठ रहे थे तो सहरी पे उठना कोई मुश्किल नहीं लगा ना। तो वो थोड़ा 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 अपनी रूटीन के अंदर अभी से थोड़ा इजाफा करना शुरू कर दें, उससे उनको बहुत फ़ायदा होगा कि जूं ही विसल बजेगी इधर चांद नज़र आया और उधर उनकी दौड़ शुरू हो गई। और ये वो दौड़ है जिसमें कयामत के दिन पता चलेगा कि विनर कौन था, फर्स्ट कौन आया। हम सब दौड़ेंगे, सब नेकियों के लिए दौड़ेंगे, और आपका यहाँ पे आना ही इस बात को साबित करता है कि आप वाकई दौड़ना चाहते हैं, आप वाकई नेकियाँ समेटना चाहते हैं। तो जो हम सब दौड़ें लेकिन अभी हमें नहीं पता चलना कौन है विनर, मगर हाँ अल्लाह के यहाँ एक एक रिकॉर्ड लिखा हुआ, और वहाँ पे एक एक चीज़ जो कोई भी नहीं जानता, मगर वो देख रहा था कि आप कितनी कोशिश कर रहे हैं किस अमल के लिए, कितनी आप भाग दौड़ कर रहे हैं, कितना आप अपने आप को थका रहे हैं। अल्लाह ने कोशिशें देखनी है, अल्लाह ने देखना है, हम कर तो कुछ भी नहीं सकते। आप यकीन करें रमज़ान ख़त्म होता है ना तो उसके बाद भी सोचते हैं अल्लाह कुछ किया तो है नहीं, वो अल्लाह हमारी दौड़ ही तो देख रहा है, तो कोशिशें देखो इसकी कितनी है ना, क्योंकि हमारी ना इतनी हिम्मत है ना इतनी हमारे अंदर ताकत है, तो हम ये दौड़े लगा लगा के ही अपने रब को राज़ी कर लें कि अल्लाह हमें कोशिश तो कर रही हो ना, मैं कोशिश कर रही हूँ जितनी मेरे पास ताकत है अल्लाह मैं कोशिश कर रही हूँ। तो अपनी कोशिशें करें, अल्लाह को दिखाएं अपनी कोशिशें, तो अल्लाह ताला अपने फरिश्तों के ऊपर फ़ख्र फरमाते हैं, देखो मेरे बंदों को, देखो कैसे नेकियों के अंदर कोशिश कर रहा है, कि देखो कैसे ये भाग दौड़ कर रही है। तो ये भाग दौड़, ये अपनी दौड़, ये अपना शौक़ शौक के साथ करनी है सारी इबादत, चाहे कुरान की तिलावत हो, चाहे आप नफल पढ़ रहे हो, चाहे किसी की मदद कर रहे हो, चाहे आप सहरी या अफ्तारी बना रहे हो, शौक के साथ अल्लाह आपके शौक को देखता है, आपको कितना शौक है कि मेरा रब राज़ी हो जाए। तो अल्लाह ताला हमें तौफीक अता फरमाए कि हम सेहत के साथ, हमेशा ये नहीं दुआ सिर्फ करा करें कि अल्लाह बस रमज़ान तक पहुँचा देना, सिर्फ ये नहीं दुआ किया करें, ये दुआ किया करें अल्लाह सेहत के साथ, आफ़ियत के साथ, ईमान की सलामती के साथ पहुंचाना, क्योंकि ये चीज़ें ज़रूरी हैं, अगर सेहत ही नहीं रही तो रमज़ान आ भी गया तो क्या। हमारी एक बहन अभी पिछले दिनों ही उनका इंतकाल हो गया, वो ह्यूस्टन में थी और कुरान करीम के हिफ्ज़ कराती थी बच्चियों को और ख़ुद भी हाफिज़ा थी। अल्लाह ताला से दुआ करें कि अल्लाह ताला उनकी बख्शिश फरमा दे, मगर सोचने की बात यह है पिछले रमज़ान तक उनको नहीं पता था कि अगला रमज़ान मैं नहीं पाऊँगी, और हमें भी अपना रमज़ान ऐसे ही गुजारना है कि पता नहीं अगला रमज़ान मुझे मिलता है कि नहीं मिलता, तो अभी ही कर लूँ जो करना है मैंने। ठीक है, सुभानक अल्लाहुम्मा वबिहम्दिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक।